नमस्कार। सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्जमा कार्यक्रम रेटिघूमि लिएर सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द उपस्थित भएका छौँ। कार्यक्रममा तपाईँलाई स्वागत छ। श्रोताबिन, यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ।
श्रोता, कार्यक्रम रेटिघूमिमा हामी विशेष गरी अप्रवासीहरूको अवस्था के रहेको छ भन्ने विषयमा कुराकानी गर्नका सँगै यो क्षेत्रसित आबद्ध भएका विभिन्न सङ्घ संस्थाहरूले मानव ओसार प्रसार विरुद्ध कसरी काम गरिरहेका छन् भन्ने विषयमा पनि कार्यक्रम रेडिघूमि केन्द्रित रहने गर्दछ।
चेतनाको अभाव, आर्थिक अवस्था कमजोर, बेरोजगारीको समस्याले रोजगारी गर्न विदेश गएर प्रशस्त धन कमाएर आफ्नो घरको आर्थिक अवस्था सुधार गर्नको लागि विभिन्न प्रलोभनमा परि मानव बेचबिखन लगायत बालबालिका तथा महिलामाथि हुने सबै प्रकारका शोषण बढ्दै गएको छ। पहिले छिमेकी मुलुक भारतमा यौन प्रजननका लागि मात्र चेलीबेटी बेचबिखन हुन्थ्यो भने आजभोलि यौन प्रजननका लागि मात्रै नभई अन्य विभिन्न प्रयोजनका लागि भारतमा मात्रै नभई नेपालभित्र पनि मानव बेचबिखन तथा ओसार पसार हुन थालेको छ। यति मात्रै होइन, सिधा सादा तथा आर्थिक अवस्था कमजोर भएको फाइदा उठाई विभिन्न प्रलोभनमा पारी तेस्रो मुलुकमा पनि नेपालबाट मानव बेचबिखन बढ्दै गएको छ। मानव सभ्यताको कलङ्कको रूपमा रहेको मानव बेचबिखन तथा ओसार पसार एक जघन्य अपराध हो। यो मानव अधिकारको गम्भीर उल्लङ्घन पनि हो। यो अपराध विभिन्न स्वरूप र स्तरमा विश्वव्यापी रूपमा विद्यमान छ। अन्तर्राष्ट्रिय आपराधिक कार्य सञ्जाल एवं सङ्गठित अपराध भएकै कारण मानव बेचबिखन तथा ओसार पसारका घटनाहरू संख्यात्मक रूपमा दिनानुदिन बढ्दै गइरहेका छन्। हाम्रो देश नेपाल पनि यो समस्याबाट अछुतो रहन सकेको छैन। नेपाल पनि यो समस्याबाट प्रभावित हुने संख्याको अग्रपङ्क्तिमा रहने गरेको छ। यौन शोषण, दासता, अङ्ग प्रत्यारोपण, जोखिमपूर्ण कार्य लगायत शोषणका विभिन्न परिवेशनका लागि नेपालीहरूको बेचबिखन तथा ओसार पसार हुने गरेको पाइन्छ। यस्ता कार्य न्यूनीकरण गर्न विभिन्न सङ्घ संस्थाहरूले विभिन्न प्रकारले जनचेतनामूलक कार्यक्रमहरू गरिरहेका छन्।
थ्री एन्जलले चाहिँ मानव बेचबिखन तथा ओसार पसार न्यूनीकरण गर्नका लागि कसरी काम गरिराखेको छ त? आउनुहोस् यो कुराकानीतर्फ लागौँ।
यहाँलाई कार्यक्रममा स्वागत छ। कैलाली र कञ्चनपुरमा समन्वयकारी भूमिका खेलिराख्नु भएको छ है?
हजुर।
के के काम गर्नुहुन्छ नि?
खेलजस नेपालले उद्धार लोकतन्त्र प्रस्तावको माध्यमबाट मानव बेचबिखन ओसार पसार विरुद्धको कार्यक्रम गरिराखेको हुन्छ।
भन्नाले कसरी?
यसले नागा निगरानी,
हजुर,
नागा निगरानीको सँगसँगै महिला विकासको सहमतिमा नागा निगरानी समूह गठन गरेर अनि समूह मार्फत पनि त्यहाँ सचेतना कार्यक्रम गर्ने, बाल बालिका अनि किशोरी समूह बाल क्लबसँग पनि कोर्डिनेसन गरेर गाउँ घरमा अथवा जोखिमपूर्ण कम्युनिटीहरूमा पनि सचेतना कार्यक्रम गरेर यसले गरेको।
जोखिमपूर्ण ठाउँहरूमा पनि कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ अनि नाकाहरूमा चाहिँ नाका निगरानी समूह बनाएर चाहिँ काम गरिराख्नु भएको छ है?
हजुर। वाद गुरु भयो दक्षिण बेल्टतिर के छ भने अहिले पहिलेको स्थितिमा के थियो भने गाविस सचिवजीको संयोजकमा थियो समिति, त अहिले अब निर्वाचित भएर अध्यक्षज्यूकै संयोजकमा रहेर नाका निगरानी समूहहरू पनि बनिएको छ।
हजुर, नाका निगरानी समूह चाहिँ बनाउनु भएको छ, तर अझै पनि थुप्रै मानिसहरू चाहिँ नाकाबाट भारत गइराखेको वा तेस्रो मुलुक गइराखेको र त्यसै क्रममा चाहिँ मानव बेचबिखन पनि भइराखेको छ भन्ने खबरहरू आएका छन् र त्यो चाहिँ अझै पनि कम हुन सकेको छैन भन्ने आइराखेको छ। कसरी चाहिँ तपाईँहरू नाका निगरानी गरिराख्नु भएको छ नि?
नाका निगरानीमा के छन् भने यहाँ इन्डियाको नजिक भएको आधारले गर्दाखेरि खुला नाकाहरू धेरै भएको हुनाले अहिले खुला नाकाबाट पनि ओसार पसार बढी भएको
त्यही त खुला नाका छ। अब खुला नाका भएकै कारणले थुप्रै नेपालीहरू चाहिँ अब भारतमा पनि बेचिन्छन् र तेस्रो मुलुकमा पनि जान्छन् भन्ने कुराहरू आइराखेको छ र अनि भारतमा मात्रै नभएर नेपालभित्रै पनि मानव बेचबिखन तथा ओसार पसार भइराखेको छ भन्ने कुराहरू आइराखेको छ र अझै पनि कम भएको छैन। योलाई न्यूनीकरण गर्नका लागि चाहिँ यहाँहरूको प्रयत्न नपुगेको हो?
यसमा सर यसको लागि के भइरहेको छ भने अहिले एक त फ्री भिसा र फ्री पासपोर्ट भन्ने स्थितिले गर्दाखेरि तेस्रो मुलुक गइराखेका छन् मान्छे, इन्डियालाई माध्यम बनाएर, अनि फेरि युवाहरू दिदी बहिनीहरू अथवा भाइहरूलाई पनि विदेशी रोजगारको लहरलाई गर्दाखेरि यो संख्या बढेको छ। अनि यो हामीले रोगाज गर्नको लागि के छ भने महिला विकाससँग र पुलिस कोर्डिनेसन गरेर पेट्रोलियम गस्तीहरू पनि हामीले जाने गरेका छौँ। अनि त्यति खासै अहिलेको स्थिति के भएको छ भने केही स्थितिले गर्दाखेरि यहाँको नागामा चाहिँ बढी मात्रामा चाहिँ बेचबिखनको प्रक्रिया चाहिँ बढी आइराखेको छ भन्ने कुरो भएको।
हजुर, नेपाल प्रहरीसँग गस्ती पनि गर्ने गरेका छौँ मिलेर भन्नुभएको छ। तर जबसम्म मानिस आफै सचेत हुँदैन
हुँदैन, हामी गएपछि चाहिँ बेचिन सक्छौँ, जोखिमपूर्ण काममा लगाइन्छ भन्ने कुराहरू जबसम्म मानिसलाई आफै थाहा हुन्न तबसम्म चाहिँ यो क्रम चाहिँ घट्दैन भन्ने कुराहरू पनि आइराखेको छ। गाउँघरमा गएर चाहिँ सचेतनामूलक कार्यक्रमहरूलाई कसरी अगाडि बढाइराख्नु भएको छ, केमा जोड दिनु भएको छ तपाईँहरूले, के छ
हजुर यसमा के छ भनेपछि सुन त के हुन्छ भने हामीले भन्नुभन्दा पनि उनीहरूमै सचेत राम्रो भएको हुनाले अहिले के छ भने पाहाड विगतका जिल्लाहरूमा पनि दलालहरूको बढी मात्रामा त्यो हलामा गर्ने फेरि आफन्तबाट नै ओसार पसार बढी भएको हुनाले हामीले कम्युनिटी बेसमा गएर समुदायभित्र पनि त्यहाँ सचेतना कार्यक्रम गर्ने टोल गठन गर्ने भन्ने सल्लाह चाहिँ पनि केही कार्यक्रम गरेका छौँ र अझ त्यसमा बढी जोड गर्ने भन्ने सल्लाह भएको छ
हजुर। अनि अहिलेसम्म यतिको काम गरिसक्नु भएको छ, नेपालको कुन क्षेत्रका मानिसहरू चाहिँ सबैभन्दा बढी जोखिम र बेचबिखनमा पर्ने गरेको पाउनु भएको छ नि तपाईँले?
अहिले के छ भने लक्षित वर्गभित्र नै गरिबीको कारणले केले गर्दाखेरि लहरमा बढी मात्रामा के छन् भने लक्षित वर्गभित्रै मान्छेको संख्या बढेको भेटाएका छौँ अहिले हामीले।
भन्नाले कुन ठाउँबाट, जस्तै कञ्चनपुर, कैलाली, डडेलधुरा, दार्चुला, अछाम, बझाङ त्यतातिरका मान्छेहरू चाहिँ कुन ठाउँबाट चाहिँ मानिसहरू चाहिँ बढी जोखिममा पर्ने गरेका छन्, बेचबिखनमा पर्ने गरेको तथ्याङ्क यहाँहरू समक्ष आएको छ नि अहिलेसम्म काम गरेको आधारमा?
अहिले सर हाम्रो डाटा अनुसार गरेको छ के छ भने पहाडी आसामबाट बझाङबाट चाहिँ बढी मात्रामा चाहिँ ओसार पसार आएको।
हजुर, अनि त्यो क्षेत्रमा चाहिँ अब कम होस् भन्नका लागि चाहिँ के गरिराख्नु भएको छ त? अब आसाम बझाङमा चाहिँ तपाईँहरूको त्यहाँका मानिसहरू चाहिँ बढी जोखिममा परेको, बढी बेचबिखनमा परेको भन्ने कुरा पाएका छौँ भनेर भन्नुभएको छ, अनि यता चाहिँ अब कैलाली कञ्चनपुरमा काम गरेर त्यो कुरालाई न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ यहाँलाई?
सर आसाम बझाङको लागि के हुन्छ भने यहाँ त नागामबाट नै आएका हलाइमा रोकथाम गरिने हो, अनि त्यसको लागि हामीले बझाङका सिडु साहबसँग सल्लाह गरेर अनि त्यही सचेतनामूलक कार्यक्रम गर्ने चयनपुर बजारमा नै एउटा बुथ राख्ने भन्ने सल्लाह भएको छ।
हजुर, आजभोलि चाहिँ यी संस्थाहरूसँग कुरा गर्दाखेरि हामीले सचेतनामूलक कार्यक्रम गऱ्यौँ भन्ने कुराहरू आएको छ, तर विगतमा भन्दा अझ झन्झनी घटनाहरू चाहिँ बढ्दै गएको अवस्था छ, कसरी चाहिँ सचेतना कार्यक्रमहरू चलाउनु भएको छ नि, अरूको भन्दा फरक चाहिँ तपाईँहरूले के गर्नुभएको छ, थ्री एन्जेलले चाहिँ फरक के गरेको छ बताइदिनुहोस् न।
फरक यसमा के हुन्छ भने उसले हामी सबभन्दा पहिले के गरेका थियौँ भने पहिले त घरेलु कार्यक्रम पनि गरेका थियौँ
हजुर,
अनि धेरै जस्ता संस्थाका कार्यक्रम गर्नको सँगसँगै मान्छेले पनि के छ भने सचेत चाहिँ हुन नचाहने खालका मान्छे पनि छन् त यहाँ, के छ भने हुन्छ भन्ने उतिखेरै गर्ने र त्यसपछि त त्यो त्यतिकै काम तिनीहरू सँगसँगै आफ्नो लागि आयो भन्ने जस्तो सोच गर्दाखेरि चाहिँ सचेत नहुन सकेको छ सर।
अब सचेत नहुन सकेको अवस्था छ त्यस्तो छ भनेर अब चुनौती त थुप्रै हुन्छन्, त्यो चुनौती तपाईँका अगाडि पनि देखेको छ, तपाईँहरू चाहिँ उहाँहरूलाई चाहिँ कसरी कन्भिन्स गर्नुहुन्छ त? अब
उहाँहरूलाई हामीले यसरी कसरी गरेको छ भने चुनौती उहाँहरूलाई पनि आउँछ, अब के छ भने हामीले सबै कुरामा पैसै मात्रै हुँदैन, जोखिमबाट बस्नुपर्छ, दिदी बहिनीहरू छोराछोरीहरूलाई सबैलाई राम्रो सचेत गर्नु पर्यो, अनि लहलाएको भएमा चाहिँ विदेश पठाउनु भएन, अनि पोता जोखिम परेपछि मात्रै त्यसको स्थिति आउनुभन्दा पहिले बस्नु पर्यो भन्ने हिसाबले चाहिँ हामीले कार्यक्रम चलाइहाल्छ सर।
अनि उहाँहरूले मान्नुहुन्छ त?
हजुर सर, उहाँहरूको भनाइ पनि त्यही हुन्छ, के छ भने गाविसमा मात्रै अनि सहर क्षेत्रमा मात्रै गएर भएन कि हाम्रो कम्युनिटी बेस्ट पनि जानकारी गरिदिनु पर्यो भन्ने धेरै अहिलेका प्रतिनिधिहरूले पनि आह्वान गरेका छन् सर, अनि कतिले त हामीसँग प्रतिबद्ध पनि जान्छ, हामी तपाईँलाई सहयोग गर्छौँ भन्ने हिसाबले कुराकानी भइरहेको हुन्छ सर।
अब जसरी तपाईँले भन्नुभएको छ थुप्रैले त्यस्तो काम गरेको पाएका छौँ र हामीले चाहिँ उहाँहरूलाई परिवर्तन गर्नेतर्फ लागेका छौँ भनेर भन्नुभएको छ, मानव बेचबिखन भन्ने बित्तिकै अब भारतमा चाहिँ यौन प्रजननका लागि बेच्ने गरिन्छ कि भन्ने थुप्रै मानिसहरूको मानसिकता चाहिँ त्यही सेट भइसकेको छ, त्यसलाई परिवर्तन गरेर हामी भारतमा मात्रै होइन भारतबाट तेस्रो मुलुकमा गएर पनि मानव बेचबिखन भएको छ, अनि यौन प्रजननका लागि मात्रै नभएर अङ्ग प्रत्यारोपण जस्ता कुराहरू पनि आएका छन्, किडनीहरू निकालेर बेचिदिने त्यस्ता कुराहरू पनि आएका छन्, अहिले अब स्वास्थ्य उपचार गराउन भारतमा गएको अवस्थामा अब त्यहाँ चाहिँ किडनी निकालेको अनि अरू अङ्ग प्रत्यारोपण गर्ने जस्ता कुराहरू आइराखेको छ, ती कुराहरूलाई रोक्नका लागि चाहिँ के गर्दै हुनुहुन्छ त, अब कसरी तपाईँले काम गर्दै हुनुहुन्छ र यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूले चाहिँ कसरी थाहा पाउन सक्छन् ए थ्री एन्जलले चाहिँ यसरी काम गरिराखेको छ, यसरी चाहिँ मानव बेचबिखन हुन सक्छ र हामीले यसरी यसरी बस्नुपर्छ भन्ने कुरा चाहिँ कसरी थाहा पाउन सक्छ, त्यसमा अलिकति प्रश्न पारिदिनुहोस् न।
ए यसमा के छ भने हामीले पहिलेको युगहरूमा पनि हामीले कम कार्यक्रम गर्ने बेला पनि के भन्छ भने पहिले हाम्रै गाउँघरतिर पनि के हुन्थ्यो भने आफ्नो विवाहको लागि मात्रै कसैले दुई तिनवटा बिहा पनि गर्न सक्थ्यो अवस्था आउँथ्यो, अहिले के छ भने किडनीहरू यस्ता विभिन्न बेचबिखनकै लागि गरिन्छ भन्ने हिसाबले हामी सचेतना गरेका हुन्छौँ, त्यसपछि हामीसँग पम्पलेटहरू पोस्टरहरू अनि त्यो हिसाबबाट पनि लिखित पत्रिकाहरू पनि तिनीलाई दिएर हामी सचेतना फैलाएका छौँ सर।
हजुर, जस्तै भारतमा उपचारका क्रममा जान्छन् र तिनीहरू चाहिँ अब सबै नपरे पनि केही मात्रामा जो बिरामीहरू हुन्छन् उनीहरूको चाहिँ अङ्ग निकालिएको अवस्थामा पनि भेटिएको छ। अब 3-4 वर्ष पहिला पनि यो खबर चाहिँ एकदम व्यापक रूपमा आएको थियो, भारतमा किडनीहरू बेच्ने, निकालिदिने र मान्छेलाई पठाइदिने, एउटा किडनीमै फिर्ता पठाइदिने कुराहरू आइराखेको छ, हामी उपचार गरिदिन्छौँ भनेर किडनी निकालेर उहाँहरूको अन्यत्र बेचिदिने कुराहरू आइराखेको छ। यस्ता कुराहरूमा चाहिँ के भन्न चाहनुहुन्छ? अब
यसको लागि हामीले के भनिहाल्छौँ भने वर्षक चाहिँ इन्डियामा अनि इन्डियाभन्दा पनि नेपालमै गर्न सके उपचार राम्रो हुन्छ। यस्तो किडनीहरू अनि अङ्ग झिक्ने कामहरू गर्छन्, यो हिसाबमा पनि हामीले सचेत बस्नुपर्छ। र साना बहिनीहरूलाई के हुन्छ भने घरमा कामको नापामा गएर उसको किडनी झिक्ने काम गर्छन् भन्ने कुराहरू बारेमा पनि हामीले सचेतता फैलाएका छौँ, कुराकानी गरे आउँछ।
अनि विशेष गरेर चाहिँ यौन प्रजननका लागि र अरूबाट नभई आफ्नै आफन्तहरूबाट चाहिँ ठगिएका कुराहरू, बेचिएका कुराहरू आइराखेका छन्, यो सम्बन्धी पनि सचेत रहनु होला। अब जस्तै वैदेशिक रोजगारीमा जानु पर्यो भनेपछि चाहिँ तपाईँ नेपालकै बाटो भएर जानु होला, कुन कम्पनीमा काम गर्न जाँदै हुनुहुन्छ, तलब कति छ र त्यहाँ गएर हामीले गर्नुपर्ने काम के हो भन्ने कुराहरू चाहिँ प्रश्न पारेर जानु होला भनेर भन्न चाहनुहुन्छ है?
हजुर, त्यो कुरा कार्यक्रममा हामी त्यो गरेर सबैलाई सचेत नै गर्न चाहन्छौँ, किनभने कति जसो मान्छेहरू कति यस्ता गुनासा बनाएका थिए र 2-3 बहिनीहरू त त्यहाँ हाम्रो कातारतिर पक्रिएर पनि अलपत्रमा परेका थिए। उनीहरू हामीले के भएको छ भने उहाँको तलब कति पाइन्छ, कुन कम्पनी जानुपर्छ र कसरी गर्नुपर्छ भन्ने सचेतना पनि हामीले पुरुकानी गर्दछौँ।
हजुर, अनि उहाँहरूबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनुभयो त? अहिले पनि यो क्रम चाहिँ घटेको छैन?
प्रतिक्रियामा यस्तो छ, के छ भनेपछि यो कमी हामी नै हुन्छ, अब हामीले भनिदिएका बेला हुन्छ भने जस्ता हुन्छन्। अनि त्यसपछि उनीहरूले के हुन्छ भने जब गइसकेपछि बिग्रेपछि पस्ता पर्ने र त्यो भन्या कुराहरू सित्तै उनीहरू नस्वीकार्दाखेरि जसो गएर त्यो मान्छे चाहिँ बढी फसिहाल्छ।
अनि त्यसरी चाहिँ फसेको पाउनु भएको छ है? अनि यसरी फसेका मानिसहरूलाई उद्धार गर्नु भएको छ तपाईँहरूले?
विदेशबाट गरिएका छन्, इन्डियाबाट गरिएका छन्।
हजुर, इन्डियाबाट गरेका जुन उद्धार गरिएका मानिसहरू हुन्छन् तिनीहरूबाट चाहिँ फेरि कस्तो प्रतिक्रिया पाउनुभयो त?
जुन चाहिँ तिनीहरूबाट राम्रो आउँछ, किनभने तिनी दुःख पाएका हुन्छन्।
हजुर,
त्यसपछि हामीले गल्ती गरिरहेछौँ, अब हामी जोगियौँ भन्ने कुरा सोचेका हुन्छन् र तिनीहरूका कुरा सुनेर पनि अरू मान्छेले के हुन्छ फेरि प्रचार नगरेर त्यहाँ कमाउनु जाने भन्ने बाहनामा भोलि फसेका छन्। जुन मान्छे इन्डियाबाट उद्धार गरेर ल्याएका छौँ त्यो मान्छेबाट चाहिँ राम्रो प्रतिक्रिया आएको हुन्छ र हामी सिएनले जोगायौँ, हामी बस्यौँ भन्ने कुराहरू पनि हुन्छ। उनीहरूलाई फेरि हामी सङ्केत भने सिलाइ कटाइ कडाई बुढाई यस्ता व्यवस्था भएकोले हामीले स्वरोजगार पनि लगाइदिएका छौँ।
हजुर, उहाँहरूलाई चाहिँ सिपमूलक तालिमहरू दिनुहुन्छ है?
हजुर सर।
अहिलेसम्म कतिजनालाई दिइसक्नु भएको छ नि? कति
अहिले यो साल त के छ भने हामीले 1 कञ्चनपुरबाट पठाएका छौँ अनि 2-3 धनगढीबाट पठाएका छौँ अनि त्यो हिसाबमा चाहिँ भइरहेको छ।
जे होस्, अहिले पनि त्यस्ता कुराहरू भइराखेका छन् र तपाईँहरू उद्धार गरिराख्नु भएको छ?
हजुर सर, त्यस्ता कुराहरूमा कम्युनिटीबाट गाउँबाट पनि जहाँबाट पनि त्यति आपद विपदमा पर्यो भने अनि त्यसको लागि चाहिँ केही गर्न सक्छौँ।
हजुर, अनि यस्ता कुराहरू पनि आइराखेका छन् जुन मानिसलाई तपाईँहरूले उद्धार गर्न खोज्नुहुन्छ उहाँहरूले चाहिँ हाम्रो घरमा खानेकुरा खान लाउनलाई पुग्दैन, हामी इन्डिया काम गर्न जानै पर्छ अनि बाहिर काम गर्न जानै पर्छ र उहाँहरूले चाहिँ हामीलाई दुःख दिइराखेको अवस्था छ, नाकाबाट हामीलाई फर्काइदिएको अवस्था छ, हामीले के गर्ने हो भन्ने जस्ता कुराहरू पनि आइराखेको छ, यो सम्बन्धमा चाहिँ के भन्न चाहनुहुन्छ?
यो सम्बन्धमा के छ भनेपछि अब जानै पर्ने खालका प्रतिक्रिया मिलेका हुन्छन् त यही बाहनामा जाने भए हुनाले तिनीहरूका प्रतिक्रियाबाट फरक पर्ने यसले मात्रै रोकेका हुन्छ हामीले, कि वास्तवमा जानै पर्ने कमाउनै पर्ने मान्छेलाई रोकिएको छैन। केटा एकतिर गएर केटी एकतिर गएको ठाउँमा के हुन्छ भने तिनलाई काउन्सिलिङ गर्दाखेरि बेसी त्यहाँ चिब्रिन्छन्, त्यो शङ्का लागिन्छ, शङ्का लागेपछि मात्रै पहिला दिइदियो, त्यतिकै चाहिँ दिइँदैन।
हजुर, छुट्याउनु कसरी हुन्छ नि? अब शङ्का लाग्छ भन्ने भनेर भन्नुभएको छ, शङ्काकै आधारमा छुट्याउनु हुन्छ या के छ तपाईँहरूसँग आधार? अब यो मान्छे चाहिँ अब बेचिन सक्छ है, यो मान्छे बेचिनै हो भन्ने कुराहरू कसरी छुट्याउनु हुन्छ?
तिनको के हुन्छ, एक त उमेरको आधारमा हुन्छ, साना मान्छेले के हुन्छ आफै काम गर्न सक्दैन, अर्को कुरो चाहिँ कस्तो लाग्छ भने मेरो दाय हो भन्ने मान्छे बन्छ भनेपछि उता चाहिँ बाबु निकल्छ होइन, अनि उनीहरूको भन्ने चाहिँ अक्कल झुक्कलमै धेरै फरकहरू पार्छन् र केलाई पछि पछि जाँदाखेरि के हुन्छ भनेपछि ती बहिनीहरूसँग हामी काउन्सिल गरिसकेपछि त अन्तिम मात्रै झुटो नै ठहरिन्छ अनि त्यो हिसाबले चाहिँ रोकिन्छ।
हजुर, त्यो हिसाबले रोकिन्छ। अब भने हामी अलि फरक प्रसङ्गतिर लागौँ, जसरी अब तपाईँहरू अब यो मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी काम गरिराख्नु भएको छ, जनचेतना जगाउने कार्य गरिराख्नु भएको छ, अब गाउँ स्तरमा हामीले सचेतनामूलक कार्यक्रम गर्छौँ र अनि नाकाहरूमा चाहिँ निगरानी समूहहरू गठन गरेका छौँ भनेर भन्नुभएको छ, अनि अरू थुप्रै सङ्घ संस्थाहरू पनि छन् यो सम्बन्धी काम गर्ने, उहाँहरूसँग चाहिँ कसरी समन्वय गरिराख्नु भएको छ त? अहिलेसम्म समन्वय गर्नुभएको छ कि छैन?
हामी हाम्रो काम चाहिँ खासै के हुन्छ भने एकअर्कासँग सल्लाह गरेर नै गर्ने हो।
हजुर,
अनि सहकारीमै काम गरे हुन्छ।
हजुर, जसरी अब तपाईँहरूले पनि गर्नुहुन्छ, माइती नेपालले पनि गर्नुहुन्छ, अनि नेट्स नेपालले पनि गरिराखेको अवस्था छ, अब कसरी समन्वयकारी भूमिका खेलिराख्नु भएको छ?
यसमा के हुन्छ भने नागा निगरानी भएपछि पनि अथवा मिटिङहरू बसेर पनि हामी सँगसँग कोर्डिनेसन मिटिङ गरेर पनि कहाँ कसरी के गर्ने भन्ने सल्लाह चाहिँ गर्नुपर्ने हुन्छ र गर्छौँ पनि।
हजुर, तपाईँहरूले एक ठाउँमा गर्नुभएको छ भनेपछि माइती नेपालले अर्को ठाउँमा, नेट्स नेपालले अर्को ठाउँमा, त्यसरी चाहिँ यो ठाउँमा यसले गर्ने, यो ठाउँमा यसले गर्ने भन्ने छुट्याउनुहुन्छ, या सबैले आफ्ना समूहहरू गठन गरेर, अब निगरानी समूहहरू गठन गरेर वा जनचेतनामूलक कार्यक्रम गर्नका लागि समूहहरू गठन गरेर छुट्टा छुट्टै कार्यहरू गर्नु?
अहिले समूहमा चाहिँ यसरी गरिने भएको छ, पहिले त हामीले छुट्टा छुट्टै पनि बनायो र उहाँहरूले पनि बनाउनु भएको होला। अहिले के छ भने महिला विकासले बनाएको समूहलाई मात्रै पहिचान गर्ने, हामीले कार्यक्रम गर्दा पनि माइती समूहलाई चलाउने हो, र अन्य संस्थाले कार्यक्रम गर्दा पनि त्यही संस्थाबाटै माइती चलाएपछि मात्रै काम हुन्छ।
हजुर, महिला विकासले चाहिँ लिड गरिराखेको छ, नेतृत्व दिइराखेको छ,
महिला विकासको स्थितिमा गराएर अब सरकार निकायको कोर्डिनेसनमै बनेको समिति हुन्छ।
हजुर,
अनि त्यो समितिलाई सबै संस्थाले के कार्यक्रम गर्ने, कस्तो गर्ने भन्ने चाहिँ सहमति गर्न सकिन्छ।
हजुर, अब जिल्लाभित्र चाहिँ त्यसरी गर्नुहुन्छ, अब जस्तै भूकम्प प्रभावित क्षेत्रहरूबाट चाहिँ अहिले थुप्रै नेपालीहरू चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा हामी जान्छौँ, विदेशमा काम गर्न जान्छौँ भनेर गइराखेको अवस्था छ, र उहाँहरू चाहिँ तेस्रो मुलुक जाने क्रममा अब भारतको बाटो भएर गएको अवस्था पनि देखिएको छ। त्यस्ता अब अन्य भूकम्प प्रभावित जिल्लाहरूमा चाहिँ कसरी समन्वयकारी भूमिका गरिराख्नु भएको छ कि छैन?
त्यो भूकम्प गएको क्षेत्रहरूमा अब हाम्रो पनि अफिस काठमाडौँ पनि छ, त्यहाँको क्षेत्रबाट त्यहीँबाट सहयोग गर्ने कुराहरू गइराखेको हुन्छ।
हजुर, जसरी अब भूकम्प प्रभावित जिल्लाहरूबाट आउँछन् तर यो गड्डा चौकी नाकाबाट अनि कैलालीको त्यो नाकाबाट चाहिँ जाने गरेको अवस्था छ, त्यसरी समन्वयकारी भूमिका खेलिराख्नु भएको छ कि छैन अब तपाईँहरूले?
हामी अहिले के छ भने त्यो भूकम्पको बेलादेखि आउने भनेको त यहाँ टाढा टाढाकै मान्छेहरू यताउता आउँछन्, अनि तिनीहरूलाई काउन्सिलिङ गरेर बुझाउन समस्याकै समस्याहरू किने अवस्था आउँछ। अब कति साह्रो के हुन्छ भने पासपोर्ट उता पुगाइसकेका हुन्छन्, आफू त्यति भिसामा हिँडेका हुन्छन्, ती पछि दुःख पाउने पनि तिनी हुन्।
अनि यो साल चाहिँ अब तपाईँहरूले कतिजनालाई उद्धार गर्नु भएको छ
यो सालमा?
हजुर,
यो साल हामीले भन्नाले प्रहरी जिम्मा 40 जना लगायौँ, अनि त्यसबाट 1 जनालाई चाहिँ मुद्दा लागेको छ।
अनि अब तपाईँले चाहिँ 40 जनालाई चाहिँ हामीले जिम्मा लगायौँ भनेर भन्नुभएको छ, अनि सिपमूलक तालिम दिँदाखेरि चाहिँ अब 1 जना चाहिँ हामीले कञ्चनपुरबाट दियौँ, अब 2-3 जनालाई चाहिँ कैलालीबाट दियौँ भनेर भन्नुभएको छ है?
हजुर,
अब अरूले चाहिँ कसरी अब आफ्ना समस्याहरूलाई चाहिँ समाधान गर्नतर्फ लाग्छन् त? अब उहाँहरू चाहिँ फर्कनु भएको छ, उहाँहरूले न रोजगारी पाउनुहुन्छ, न खान लाउन सक्ने अवस्था छ, त्यही सिलसिलामा चाहिँ अब उहाँहरूलाई अब खान लाउन पुग्ला भनेर उहाँहरू वैदेशिक रोजगारीको क्रममा जाने गर्दछन् र जोखिममा पर्ने गर्दछन् हो, उहाँहरूलाई चाहिँ अब कसरी अब कञ्चनपुरमा 1 जना र कैलालीमा 2-3 जनालाई दिएर मात्रै पुगेन, अब तपाईँहरूले जसरी 40 जनालाई उद्धार गर्नुभएको छ भनेपछि तिनी सबैलाई दिन सकिन्न के छ अवस्था?
सर, सबैलाई के हुन्छ भने एक त अब गर्ने मान्छेको चाहना पनि चाहिन्छ, नम्बर 1 मात्र उसले के छ भने म केही गएर खान्छु भन्ने हुनु पर्यो, तर सबै जसाको के छ भने पनि जोखिम भित्र नभएर घर चल्ने लायकका पनि हुन्छन् र घर परिवारले जिम्मा लिन्छ भनेपछि घर परिवारले जिम्मा लाउनु सबभन्दा पहिले हाम्रो ठुलो काम छ।
हजुर, सबभन्दा पहिले चाहिँ परिवारको जिम्मा लगाउनुहुन्छ, र जोसँग अब परिवारको जिम्मा लगाएर पनि खाना लाउने अवस्था छैन, अब हामीले के गर्ने हो भन्ने जस्ता जुन मानिसहरू हुन्छन् उहाँहरूलाई चाहिँ सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने बाटोतिर अगाडि बढाउनुहुन्छ है?
हजुर,
लगभग अब हामी कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ, र अन्तमा चाहिँ यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ के भन्नु जस्तो लागेको छ, यो कार्यक्रम सुनेर उहाँहरूले के कुरा सिक्न सक्छन् त?
यो कुराबाट के छ भने यो सबैले सिक्नै पर्ने कुरो हो, यसमा त के छ भने अहिलेको जल्दो बल्दो युगमा त्यस्तो मुलुकसम्म पनि हाम्रा चेलीबेटीहरू पुगेका छन्, त्यसको लागि हामीले बुझ्नु भन्दा पनि सबै सर्वसाधारण दाजुभाइ दिदी बहिनीहरू घर परिवार नै बुझिदियो भने सबैलाई चाहिँ यो रोकिन्थ्यो कि भन्ने आशा छ।
हजुर, अनि एउटा कुरा चाहिँ मलाई के सोध्न मन लागेको छ भनेपछि, जसरी तपाईँले बाल क्लबहरूसँग समन्वय गर्छौँ भनेर भन्नुभएको थियो है, अनि विद्यालयहरूसँग समन्वयकारी भूमिका खेल्नु भएको छ कि छैन? सबैभन्दा परिवर्तनकारी शक्ति भनेकै विद्यार्थीहरू हुन्, प्रत्येक घरबाट अब बाल बालिकाहरू स्कुल गएका हुन्छन्, विद्यालय गएका हुन्छन्, जब उहाँहरूको मानसिकता हामीले परिवर्तन गर्न सक्यौँ, उहाँहरू मार्फत हामीले परिवर्तन गराउन अलिकति सजिलो होला जस्तो लाग्दैन, कसरी भूमिका खेलिराख्नु भएको छ यो सन्दर्भमा?
स्कुलसँग कोर्डिनेसन गरेर हामीले के गरेका छौँ भने सर 10 देखि माथिकासम्म चाहिँ अब क्लासै लिएर 1-1 घन्टा के कार्यक्रम गर्ने र सिड्युल सरसँग र अनि जी सरसँग सल्लाह गरेर गर्ने भन्ने सल्लाह भएको छ, त्यो काम चाहिँ लागू गर्न सकेका छैन, लागू गर्ने भन्ने प्रक्रिया छ।
हजुर, 10 भन्दा माथि है?
हजुर सर।
हजुर, अब 10 क्लासभन्दा तल पनि गर्न सकियो भनेपछि यो कुरालाई अलिक बढी प्रभावकारी हुन्थ्यो जस्तो लाग्दैन, जसरी सानसाना बच्चाहरूले पनि आफ्ना दाजुभाइ दिदीबहिनीहरू वा आमा बुवाहरूलाई धेरै कुराहरू सिकाउन सक्छन्, उहाँहरू अहिले धेरै अगाडि बढिसक्नु भएको छ, बाल बालिकाहरू यो सम्बन्धमा पनि सोचिराख्नु भएको छ, या अब 10 भन्दा माथि गरी पुग्छ भन्ने सोचमा हुनुहुन्छ?
नै पुग्छ भन्नेमा छैन, यसमा के छ भनेपछि पम्पुलेटर पोस्टर अनि साइन बोर्ड होर्डिङ बोर्ड राखेर चाहिँ अलिक साना बच्चालाई पनि सचेतना गराउन सकिने, अनि अनि प्रिन्टिङ मेटेरियल बाहिर पनि सचेतना गर्न सकिन्छ भन्ने सोच भनिहाल्छ सर।
हजुर, त्योभन्दा पनि जसरी हामीले विद्यालयमै गएर एक दिन वा शुक्रबारकै दिन गएर पनि हामीले आधा घन्टा एक घन्टा चाहिँ विद्यालयसँग कोअर्डिनेसन गरेर उहाँहरूलाई चाहिँ अन्तर्क्रियात्मक कार्यक्रमहरूमा सहभागी गराइदियो भनेपछि अझ बढी प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ कि लाग्छ?
त्यो राम्रो हुन्थ्यो सर, त्यो गर्न चाहिँ सकिने व्यवस्था छ, त्यसको लागि केन्द्र जानकारी गरी गर्न सकिन्छ।
हजुर, अब त्यस्तो योजनामा हुनुहुन्छ या हुनुहुन्न तपाईँ? अबका
दिनहरूमा योजना बनिसकेको छ, लागू गर्न चाहिँ रोकिया छ, लागू गर्न सकिन्छ।
जे होस्, अब लागू गर्ने तयारीमै हुनुहुन्छ है?
हजुर, तयारीमै छ सर, तयारीमै छ।
कहिलेदेखि हुन्छ जस्तो लाग्छ नि अब यो
कार्य? अब यो फिक्स अहिले मैले एक्कासी त्यो भन्न अहिले मिल्दैन, त्यो भन्दा म भन्दा माथि माथि निकायहरू छन्।
हजुर, लगभग दुई तिन महिना चार पाँच महिना कति लाग्छ जस्तो?
त्यहाँसम्म पुगिहाल्छ।
हजुर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ है त।
यो कुराकानी सँगसँगै कार्यक्रम रेडियो घुमेको आजको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लागेको छ? तपाईँ आफ्ना सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो सुग्लाफाटा एफएम 99.4 MHz, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
ल त आदरणीय श्रोताबिन, कार्यक्रम रेटिगुमीमा हामी अर्को हप्ता नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने प्रविधिमा साथ दिइराख्नुभएका प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदीप जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। हस्त, नमस्ते, नमस्ते।